آپ ایس بی ایس اردو کے ساتھ ہیں۔ اس طرح کی اور کہانیاں sbs.com.au/اردو پر سنیے۔پچھلے پروگراموں میں آپ پرنسس لکشمن سے ان پر ہونے والے گھریلو تشدد کی کہانی سن چکے ہیں، جن میں انہوں نے بتایا کہ کس طرح شادی سے پہلے اور شادی کے بعد آسٹریلیا، بھارت اور نیوزی لینڈ میں انہیں ذہنی اور جسمانی طور پر گھریلو تشدد کا شوہر کے ہاتھوں سامنا رہا، اور پھر بیٹی کی پیدائش پر بھی انہیں گھر والوں اور شوہر کے تانے سہنا پڑے، مگر پھر 7 سالہ بیٹی کے سامنے اپنی دماغ کی رسولی پر سابقہ شوہر کی چوٹ نے ان کی آنکھیں کھول دیں۔ ان کی کہانی کے اس آخری حصے میں آج سنیے کہ اس دن کی مار کے بعد پرنسس لکشمن نے کیا کیا۔
مجھے ہوش آیا تو وہ معافی مانگنے لگے تھے، تو میں نے معاف کر دیا۔ اس وقت تو میں نے بول دیا ہاں اٹس اوکے، ڈونٹ وری اباؤٹ اٹ۔ تو پھر مجھے لگا، رات بھر میں میں نے یہ سوچا کہ ایک تو میرے برین میں ٹیومر ہے، میری بچی نے یہ دیکھا، اور میں اتنی پڑھی لکھی ہوں، اور میں خود لوگوں کو یہاں پہ جرنلنگ تھراپی اور رائٹنگ تھراپی اور سائیکولوجیکل ہیلپ تھرو رائٹنگ دے رہی ہوں یہاں پہ۔ آلریڈی میں آئی واز ان دا کاؤنسلنگ فیز آلریڈی ود ادر پیپل۔ تو میں نے سوچا میں کتنا ہیپوکریٹ ہوں، اور مجھے اپنی ہی زندگی میں میں یہ کیا کر رہی ہوں، اور کیا اپنی بچی کو کیا پروف کر رہی ہوں کہ یہ نارمل بیہیویئر ہے جو میں نے دیکھا اور نارملائز کر دیا، وہ اب میں اپنی بچی کو نارملائز کر رہی ہوں۔ تو مجھے بہت برا لگا۔ مجھے یہ بھی لگا کہ ابھی میں آج صبح میں اٹھ گئی ہوں، اگلے دن جب میں اٹھی تو مجھے ایسے لگا میں آج صبح اٹھ گئی ہوں، کہیں مجھے ہیمرج ہو جاتا رات کو، برین ہیمرج وہ چوٹ کے کارن، اور میں سچ میں مر گئی رات کو، اور میری بچی کو ایسے میرا مرا ہوا باڈی صبح ملتا تو کیا اس پہ گزرے گی، میری بیٹی کو کون دیکھ بھال کرے گا، واپس یہ لوگ پنجاب بھیج دیں گے، یا پتہ نہیں۔ میرے دماغ میں سب کچھ آنے لگا۔ پھر میں نے کیا کیا، میں ویٹ کیا کہ جب یہ گھر سے باہر جائے، تو میں نے فون اٹھایا، میں نے امیڈیٹلی پولیس کو فون کیا، امیڈیٹلی ان کو سب کچھ بتایا۔ لیکن 15 منٹ بعد مجھے ایسے لگا کہ ہائے میں نے کیا کر دیا، میں نے ان کے اوپر کیا کر دیا، مجھے نہیں کرنا چاہیے تھا، میں نے اپنی بچی کو اپنے باپ سے دور کرنے والا کام میں نے تو کر دیا، اس کو جیل ہو جائے گی، یہ وہ۔ میں پچھتانے لگی، لیکن پولیس آئے، پولیس نے مجھے اور میری بچی کو سمجھایا، ہماری رپورٹ لی، اور ہمیں سمجھایا کہ یہ تمہاری غلطی نہیں ہے، تم نے رپورٹ کیا، صحیح کیا، تمہارے پچھتانے سے اب کچھ نہیں ہوگا، ہم لوگ رپورٹ واپس نہیں لیں گے، کیونکہ اب یہ نیوزی لینڈ گورنمنٹ کا ایک کیا ہے، obligation ہے ٹو لک آفٹر اٹس ریسیڈنٹس، اٹس سٹیزنس، سو یو پیپل آر ریسیڈنٹس، اور ہمیں تم لوگوں کی سیف کیپنگ ہمارے لیے پرائیورٹی ہے، نہ کہ آپ رپورٹ واپس لے، ایسا کچھ نہیں ہو سکتا یہاں پہ۔ تو الحمد للہ بہت کچھ ہوا اس کے بعد، لیکن ان کی مدر نے دھمکی بھی دی کہ اب تم نے ہمارے بچے کے ساتھ ایسے کر دیا، ہم لوگ تمہارا شکل بھی نہیں دیکھنا چاہتے، اور ہم ان کو کسی اور کے ساتھ شادی کرا دیں گے۔ دھمکی آنے لگی، وہ خود آ گئی، نیوزی لینڈ خود آ گئی، اور ان کے ہی برادری کی کوئی لڑکی کے ساتھ ان کی ملاقات شروع ہو گئی۔ تو ان شارٹ وے آئی ایم سیئنگ کہ ان کو کسی سے محبت ہو گئی، اور جب انہوں نے مجھے بتایا کہ میں تمہارے ساتھ نہیں رہنا چاہتا، تو پھر میں نے بولا ٹھیک ہے، آپ سب کچھ رکھو، میں نے نیوزی لینڈ میں ہم نے جو بھی کچھ بنایا تھا ہم نے بیچ کے ایک بار انڈیا میں، ہندوستان میں ان کے گھر میں بھی سب سارے پیسے، نیئرلی $150,000 وی پٹ ان دیٹ ہاؤس، بٹ دیر واز نو کلیم، میں نے کچھ بھی کلیم نہیں کیا، مجھے کچھ نہیں چاہیے، مجھے صرف اپنی بچی چاہیے، آپ اپنی زندگی نیا شروع کر رہے، بہت صحیح ہے، آپ کرو، میں جا رہی ہوں۔ تو میں نے اپنی بچی کو لے کے میں وہاں سے چلی گئی۔ جب ان کو پتا چلا کہ ہم لوگ اسلام قبول کر لیے تھوڑے ہی مہینے بعد، تو بالکل انہوں نے اپنی بچی سے بھی بالکل ہی کانٹیکٹ چھوڑ دیا۔ تو 9 سال ہو گئے ہمارے ساتھ کوئی کانٹیکٹ نہیں ہے۔
اچھا، یہ تو آپ کی اپنی پرسنلائز کہانی تھی، اس سے جو آپ نے ایک بہت بڑا لیسن لرن کیا، بہت سبق سیکھا، اس سبق کو آپ نے اس طرح کنسیو کیا کہ آپ کو دوسرے متاثرہ لوگوں کی مدد کرنا چاہیے، یہ فیز آپ نے نیا شروع کیا۔
یس، جی ہاں بالکل۔ 2012 میں جب میں نے اسلام قبول کیا، تب سے لے کے آج تک میں روز میری یہی دعا ہوتی ہے، یا اللہ مجھے ایک موقع دو کہ میں دوسروں کی مدد کر سکوں، اور مجھے وہ چیز دکھاؤ، وہ ایکچوئل چیز جس لیے میں بنی ہوں، کس لیے میں بنی ہوں، اور کیوں آپ نے میرے ساتھ اتنے سارے گھٹنائیں میری زندگی میں مجھے دیا، اور پھر بھی میں آج زندہ ہوں، मेरे ब्रेन ट्यूमर का भी ऑपरेशन हो गया, सब कुछ हो गया। या अल्लाह आपने मुझे जिंदा रखा, किसी कारण से रखा।
अलहदगी एक अलग चीज थी, दूसरों की खिदमत करना एक अलग चीज थी, कन्वर्जन मुसलमान होने का जो फेज था उसकी तरफ कैसे आपका ध्यान गया?
जब मैं छोटी थी तब से लेके आज तक मुझे इस्लाम के करीब जाने का बहुत एक शायद वो फितरत थी अंदर से। मेरी सहेली फिजी में जब मैं बड़ी हो रही थी, अभी वो सिडनी में यहाँ रहती है, हम आज भी बेस्ट फ्रेंड्स हैं। उनका जन्म और मेरा जन्म एक ही दिन हुआ, उनका नाम यास्मीन है। उनके साथ मेरी बहुत अच्छी दोस्ती क्लास वन से, पहले क्लास से हमारी दोस्ती शुरू हुई, और उनके ही मुँह से मैंने पहली बार अल्लाह शब्द वर्ड सुना, और उसके बाद से मैं बहुत ड्रोन हो गई थी इस्लाम की तरफ। लेकिन घर में हमारा कुछ और बताया जाता था, तो एंटी इस्लाम रेटरिक बहुत चलती थी घर के अंदर, तो हमें बताया जाता था कि मुसलमानों से दूर रहो, फ्रेंडशिप सिर्फ बाहर तक रखो, घर में या फिर उनके साथ कोई रिलेशनशिप जोड़ने की जरूरत नहीं है। तो जितना ऐसी बातें हमें बताई जाती थी उतना ही मेरी क्यूरियोसिटी बढ़ती गई, और यहाँ तक कि जब मैं इंडिया में भी रहती थी तो मैं बहुत, मेरे बहुत फ्रेंड्स मुस्लिम्स थे, और मैं हमेशा, मुझे उस वक्त नहीं पता था कि मैं, मुझे नॉन मुस्लिम, आई वुड से कि मैं क्लोजेट मुस्लिम थी उसी वक्त से। मेरी अलार्म क्लॉक अजान होती थी, मुझे उस समय पता नहीं था कि दिस इज अ कॉल टू प्रेयर अजान। ऐसे बहुत इंसिडेंट्स में जहाँ पे इस्लाम बिकेम अ बिग पार्ट ऑफ माई लाइफ। तो फिर क्या हुआ, जब मैंने न्यूजीलैंड से छोड़ के अपनी बच्ची को यहाँ अपना नया जिंदगी शुरू किया, तो मुझे ऐसे लगा कि अब मैं हर वो काम करूंगी जिससे मैं सही काम करने में डरती थी कि लोग क्या कहेंगे, मेरे माँ बाप क्या कहेंगे। अब मैं वो काम करूंगी जो मेरा सबसे बड़ा डर है, और वो डर था कि अगर मैं इस्लाम कबूल करूंगी, मुझे बाकी के सारे लक्ष्मण कम्युनिटी, सारे ही मेरे हिंदू फ्रेंड्स, सभी जितने भी लोग हैं मुझे त्याग देंगे, मुझे छोड़ देंगे। और वही हुआ, वही हुआ। मैंने इस्लाम कबूल किया अपने ही विल से, अपने ही चॉइस से, और अगले दिन से, मतलब उसी रात से, मगरिब का मेरा सलाह, मेरा फर्स्ट सलाह था मगरिब का नमाज, उसके बाद से मैंने मैसेज भेजा अपने पेरेंट्स को कि मैंने इस्लाम कबूल किया। और फिर वहां से बहुत ही बुरा मैसेज आया और मुझे बिल्कुल ही त्याग दिया। तो अब 9 साल हो गए, कोई कांटेक्ट नहीं है।
कि जो लोग तशद्दुद का शिकार हो चुके हों, घरों में अब्यूज हो चुके हों, उनकी किस तरह मदद कर रही हैं?
मैं अभी इस तरह मदद करती हूँ, मेरी एक काउंसलिंग पैक प्रैक्टिस है जो कि मैं घर से भी करती हूँ और फोन पे भी करती हूँ, और पूरी दुनिया जहाँ भी ग्लोबली कहीं भी आप बेस्ड है मैं आपको कांटेक्ट कर सकती हूँ, फोन पे काउंसलिंग दे सकती हूँ। ऑन टॉप ऑफ काउंसलिंग मैं लाइफ कोचिंग भी करती हूँ। लाइफ कोचिंग इसलिए क्योंकि मुझे खुद पता है कि अगर किसी बिहेवियर्स को हमने नॉर्मलाइज कर दिया है जिंदगी में, तो हमने अगर एक मैरिज हमने खत्म किया, अब दूसरे मैरिज अगर हम दूसरे निकाह करने जा रहे हैं, तो हम वही बिहेवियर, वही पैटर्न्स दोबारा ना करें, क्योंकि फिर तो वही बात आ जाती है कि एक वॉशिंग मशीन की स्पिन साइकिल में आप स्पिन हो रही हो, और वही टॉक्सिसिटी, वही गंदगी दोबारा से आपकी जिंदगी में आएगी। तो लाइफ कोचिंग के थ्रू मैं सिखाती हूँ कि जो भी पैटर्न्स है उसको पहले आइडेंटिफाई करो कि कहाँ से शुरू हुआ, क्यों हुआ, किसने कहा, कैसे तुम्हारी जिंदगी में तुमने ये सारी चीजें को नॉर्मलाइज किया, और अब उसको चैलेंज करो कि हम किस तरह अब अच्छी चीजें चूज करें। आई एम ऑल्सो अ क्वालिफाइड क्लिनिकल न्यूट्रिशनिस्ट, तो वो भी मैंने अपने प्रैक्टिस में लिया है कि जो भी आप, अगर आपका मेंटल हेल्थ ठीक नहीं है तो आप क्या खा रही हो, क्या सोच रही हो, वो सब चीजें मैं हैंडल करती हूँ अपने क्लाइंट्स के साथ, कि उनको पूरी तरीके से एक होलिस्टिक हेल्प में दूं कि आप सोच, अच्छा सोचो, अच्छा बोलो, अच्छा करो, अच्छा खाओ, अच्छा पियो, ये सारी चीजें अगर आप करोगी तो आपका जिंदगी बहुत अच्छा हो। मर्दों से मैं यही कहना चाहूंगी कि अगर आपके पास बेटी है, बहन है, माँ है, तो सबसे पहले तो जब उनकी सूरत में आप मायूसी देखें, या फिर अगर उनकी सूरत में हंसी भी देखें, तो ये सिर्फ फेस वैल्यू पे मत जाए, उनके साथ 5 मिनट बैठे, उनके साथ 5 मिनट बैठ के उनसे पूछे कि तुम ठीक हो बहना, तुम ठीक हो क्या, और जब वो जवाब दे, तुम्हारी बेटी, तुम्हारी बहन, तुम्हारी माँ जवाब दे, तो उस जवाब को तुम रिएक्शन में मत बदलो, तुम उसे उल्टा जवाब देने की कोशिश मत करो जस्टिफाई करने के लिए। अगर आप, फॉर एग्जांपल, आपकी बहन बोलती है, शादीशुदा बहन है आपकी, और वो बोलती है कि हाँ भाईजान मेरे घर में थोड़ा सा मसला चल रहा है, ये वो, मेरे शौहर ने ऐसे बोला या वैसे बोला, एज अ ब्रदर एज अ फादर रिएक्शन मत दो कि अरे लेकिन वो तो तुम्हारा घर है, घर को बचाना जरूरी है, या फिर वो शौहर है, कुछ भी बोल सकते. पहले पूछो कि ठीक है वो या नहीं. दूसरी बात, उनकी सारी बातें बैठ के सुनो, अंडरस्टैंड करो कि वो क्या बोल रही है. तीसरी बात, उन्हें सपोर्ट दो. ये नहीं कि हर कोई चीज में आप अग्री होंगे. किसी को सपोर्ट देने का ये मतलब नहीं है कि आप उनकी हर बात पे अग्री हो रहे हो. वो गलत फहमी आप दूर कीजिए. हाँ, लेकिन अंडरस्टैंडिंग होना जरूरी है. और उन्हें रिस्पेक्ट दो कि एक तो उन्होंने आपसे शेयर की, ना कि उनको और दबाओ. जब तक आप ये काम नहीं करेंगे, तब तक हमारा ये जो साइकिल ऑफ अब्यूज वो बढ़ते रहेगा और चलते रहेगा.
बहुत बहुत शुक्रिया प्रिंसेस आर लक्ष्मण, उनसे बात कर रही थी जो खवातीन की सेल्फ केयर और माइंड वेलनेस के लिए अपनी खिदमत फराहम करती हैं.
बहुत बहुत शुक्रिया. अल्लाह हाफिज.
अभी आप प्रिंसेस लक्ष्मण की कहानी का तीसरा और आखिरी हिस्सा सुन रहे थे. इस सीरीज के तीनों हिस्से सुनने के लिए sbs.com.au/urdu पर जाइए. इस तरह की और कहानियां सुनना चाहते हैं? एप्पल पॉडकास्ट, गूगल पॉडकास्ट या स्पॉटिफाई या जहां से भी आप पॉडकास्ट सुन सकें.